इसके बाद जो कि जंग हुई बनु नजीर से तो मुनाफिक भी सामने आ गए। अब्दुल्ला बिन उबई ने जाकर उनके कंधे थपथपाए, कहा कोई फिक्र ना करना, मैं तुम्हारे साथ हूं, डटे रहो मुसलमानों पे। बातें बड़ी करता था लेकिन अमल के वक्त में पीछे होता था, उसी का तज़किरा है। तुमने देखा नहीं इन लोगों को जिन्होंने मुनाफ़क़त की रविश इख्तियार की? ये अपने काफिर अहले किताब भाइयों से कहते हैं अगर तुम्हें निकाला गया तो हम भी तुम्हारे साथ निकल जाएंगे और तुम्हारे मामले में हम किसी की बात नहीं मानेंगे, और अगर तुमसे जंग की गई तो हम तुम्हारी मदद करेंगे, मगर अल्लाह गवाह है ये लोग कतई झूठे हैं। मुनाफिक झूठा, अल्लाह से तो झूठ बोलता है ना। मजे की बात है कि ये कुफर से भी झूठ बोलता है। मुनाफिक अगर अल्लाह का नहीं होता ना तो दुनिया वालों के साथ भी मुखलिस नहीं होता। डिसीवर, हर वक्त नफों का हरीस, अपने फायदे लेने वाला, और यही किया उन्होंने। फरमाया अगर वो निकाले भी गए तो ये हरगिज उनके साथ ना निकलेंगे, और अगर इनसे जंग की गई तो ये इनके लिए इनकी हरगिज मदद ना करेंगे, और अगर ये इनकी मदद भी करेंगे तो पीठ फेर जाएंगे, फिर कहीं से कोई मदद ना पाएंगे। वजह क्या है? इनके दिलों में अल्लाह से बढ़कर तुम्हारा खौफ है, इसलिए ये ऐसे लोग हैं जो समझ बूझ नहीं रखते। क्या पता चला कि जब अल्लाह का डर निकल कर बंदों का डर दिलों में आ जाता है ना तो समझ बूझ खत्म हो जाती है। आज भी देखे लोग लोगों से डरते हैं, लोगों के रब से नहीं डरते। आज भी लोग आग से डरते हैं, आग के रब से नहीं डरते। आज भी लोग सांप से डरते हैं लेकिन सांप के रब से नहीं डरते। वजह के दिलों में अल्लाह का खौफ चला गया। और अल्लाह ताला से हम दुआ करेंगे कि हमारे दिलों को अपने खौफ से बेखौफ ना कर दे और हमें अपना सच्चा खौफ अता फरमा दे। फिर इनकी बुजदिली, ये जिस ग्रोह का जिक्र है ना, आज तक कभी खुल के मैदान जंग में मुसलमानों से लड़ने नहीं आए। कावड़ है, बुजदिल है, जान से बड़ा प्यार है। पहले पारे में पढ़ चुके हैं कि जिंदगी से इतनी मोहब्बत है कि काश एक एक बंदा 1,000 साल जिए। तो अल्लाह ताला उसका जिक्र कर रहे हैं, ला युकातिलूना का जमीयन, ये कभी इकट्ठे होकर खुले मैदान में तुम्हारा मुकाबला न करेंगे, लड़ेंगे भी तो किला बंद बस्तियों में बैठकर या दीवारों के पीछे छुपकर, यानी आज भी बुलेट प्रूफ गाड़ियों में या बुलेट प्रूफ बिल्डिंग्स में बैठकर तुमसे मुकाबला करते हैं, सामने तो नहीं आते। क्या तरीका है इस कौम का वार करने का? साजिश है, दूसरों को प्रवोक करते हैं, जाओ मुसलमानों को मारो। खुद मुतमईन होकर अपने घरों में मोर्चों में बैठे हैं और दूसरी सारी दुनिया को लड़ा के बैठे हुए हैं। जान से इनको बहुत प्यार है। और हाल इनका क्या है? तख्सबुहुम जमीयन व कुलूबुहुम शत्ता, ये आपस की मुखालफत में बड़े सख्त हैं, तुम इन्हें इकट्ठा समझते हो मगर इनके दिल एक दूसरे से फटे हुए हैं। इनका हाल ये इसलिए है कि ये बेअक्ल लोग हैं, यानी लोगों की मानिंद हैं जो इनसे थोड़ी ही मुद्दत पहले अपने किए का मजा चख चुके। ये वो लोग हैं जिनको जिन्होंने जो किया था उसका मजा इनको चखा दिया गया। क्या पता चला कि ये अपने आप को झूठा करार देते हैं। कुफार कुरैश और इसी तरह से यहूद बनी कुरैजा की तरफ इशारा है कि जो उनके साथ हुआ तो वो इनके साथ भी होने वाला है, और इनके लिए दर्दनाक अजाब है। इनकी मिसाल शैतान की सी है, नोट कीजिएगा बल्कि हाईलाइट कर लेना आयतों को। शैतान कैसे इंसान को अल्लाह के दीन के खिलाफ निकालता है और अल्लाह के खिलाफ, फरमा इनकी मिसाल तो शैतान की सी है। पहले वो इंसान से कहता है कि कुफर कर, और जब इंसान कुफर कर बैठता है तो वो कहता है मैं तुझसे बरी उज़्ज़िमा हूँ, मुझे तो अल्लाह रब्बुल आलमीन से डर लगता है। फिर दोनों का अंजाम ये होना है कि हमेशा के लिए जहन्नुम में जाएंगे और जालिमों की यही जजा है। शैतान भी बंदे को आगे करके खुद पीछे से खिसक जाता है, उसको भी अल्लाह से डर लगता है। आखिरी रुकू बहुत खूबसूरत, बड़ी प्यारी इसमें बातें हैं। या अय्युहल्लज़ीना आमनु तक्कुल्लाह वल्तन्ज़ुर नफ्सुम मा क़द्दमत लिग़द वत्तक़ुल्लाह इन्नल्लाह ख़बीरुम बिमा तअमलून। ऐ लोगो जो ईमान लाए हो अल्लाह से डरो। भाई क्यों हम नहीं डरते? किसको कहा जाता है काम करो जो नहीं करता? तो पता चला कि एक मोमिन होने का दावा करने वाला भी अल्लाह से नहीं डरता, और आप देखेंगे इस आयत में 2 दफा इत्तकुल्लाह का लफ्ज है। और हर शख्स ये देखे कि उसने अपने कल के लिए क्या सामान तैयार किया है। इसको हाईलाइट कीजिए, ये पूरी आयत ही बड़ी खूबसूरत है, बल्कि इसी आयत को इंशाल्लाह आपके साथ शेयर भी करेंगे। वल तंजुर सुम्मा कद्दमत लिगत, ये है वो लफ्ज लिगत जिस पे हमने नॉर्वे का प्रोजेक्ट रखा था। जब भी किसी जगह कोई काम शुरू होता है तो उस प्रोजेक्ट का नाम तो कुछ रखना ही होता है, डॉक्यूमेंटेशन के लिए भी और तारुफ के लिए। तो जब ये मामला था तो उस वक्त हमें था कि क्या नाम रखें। तो मेरी आदत है जैसे नया कोर्स शुरू होता है अक्सर ये लोग पूछते हैं, मशवरा करते हैं क्या नाम रखें। मैं हंसती हूँ, मैं कहती लोग अपने बच्चों के नाम रखते हैं, हम कोर्सेज के नाम रखते हैं, कभी सबीलुल जन्नत सुबुल इस्लाम और कुछ। तो इस प्रोजेक्ट का नाम रखना था तो मेरा बड़ा ही दिल था कि कोई ऐसा नाम हो, और हमेशा यही करती हूँ कोई काम करना है, सादा कुरान खोला, गो थ्रू शुरू कर दिया, इधर कर उधर कर। आज से मेरा ले माशाल्लाह अल्लाह जिंदगी दे, भाई का बच्चा जब वो भी पैदा हुआ ना तो नाम रखना है, तो क्या करूं, कुरान खोल लिया। उस वक्त अभी ये नाम आम नहीं था, लेकिन एकदम सूरत मोमिन पे आके सूरत नाम अटक गया, तो उसका हम नाम मोमिन रखा। मोमिन, अच्छा ये तो बड़ा प्यारा नाम है। अब तो बहुत सारों के, उस वक्त में किसी का नहीं था। तो कुरान के साथ अल्लाह दिल खोलता है। तो जब मैंने नॉर्वे के प्रोजेक्ट के लिए सोचा क्या रखूं, इस आयत पे नजर ठुके, मैंने कहा सोचूं कि इस प्रोजेक्ट की थीम क्या है। थीम यह है कि आने वाली नस्लों के लिए एक ऐसी जगह तैयार हो जाए कि जहां बैठकर दीन का काम हो और सोशल वर्क हो और वेलफेयर हो। तो फिर यही आता है कि लीगत, बहुत सारे लोगों को पता ही नहीं चलता कि लीगत का मतलब क्या है, कि वो इसी लम्हे ली मैंने फॉर गद गदुफ कहते हैं उस कल को, यानी कल के लिए। कौन सा कल? टुमारो? नहीं, वो कल जिसके बाद कोई और दिन नहीं आने वाला। तो इस दुनिया में रहते हुए अल्लाह ताला कहते हैं हर एक अपने आने वाले कल की फिक्र कर ले, वत्तकुल्लाह, और अल्लाह से डर जाओ, यकीनन अल्लाह तुम्हारे सब अमाल से बाखबर है जो कुछ तुम करते हो। वला तकूनु कल्लज़ीना नसुल्लाह फनसाहुम अनफुसुहुम, और तुम उन लोगों की तरह ना हो जाओ जो अल्लाह को भूल गए। अच्छा, जब कोई अल्लाह को भूला तो जवाब में जहन में क्या आता है? अल्लाह उनको भूल गया, यही जहन में आता है ना। बहुत सारे लोग इधर तर्जमे में गलती कर देते हैं, हालांकि ये नहीं आ रहा, देखिएगा गौर से। इन लोगों की तरह ना हो जाओ जो अल्लाह को भूल गए। तो क्या हुआ? फनसाहुम अनफुसहुम, तो अल्लाह ने इन्हें खुद अपना नफ्स भुला दिया। जो अल्लाह को भूलता है ना, वो खुद को भी भूल जाता है। वो कहते हैं ना कि जब तू मेरा नहीं बनता, अपना तो बन। और हकीकत है, खुदा फरामोशी खुद फरामोशी है। जब अल्लाह से दूर होता है ना, तो बंदा अपने नफे नुकसान से भी दूर है। खा ही नहीं रहे, कमा रहे हैं कमा रहे हैं, रातों को जाग रहे हैं जाग रहे हैं, आप अपने का मुखलिस हैं। तो जब अल्लाह का नहीं रहता बंदा, तो किसी का भी नहीं रहता। फरमाया ऐसे लोग कौन है? उलाइक हुमुल फासिकून, यही नाफरमान लोग हैं, और अल्लाह हमें इस नाफरमानी से बचाए। फिर फरमाया ला यस्तवी असहाबुन नार व असहाबुल जन्ना, दोजख में जाने वाले और जन्नत में जाने वाले कभी यकसा नहीं होते, जन्नत में जाने वाले ही असल में कामयाब है। 3 सेकंड तक सोचिए, क्या दोनों बराबर हैं? कैसे बराबर हो सकते हैं? जन्नत में जाना और जहन्नम में जाना तो मुख्तलिफ रूट्स हैं। देखिए, बहुत सारे लोगों की गलतफहमी इस आयत पर अल्हम्दुलिल्लाह दूर कराई जाती है, और शायद मैंने जिन आयतों पर बहुत ज्यादा दर्स दिया उनमें से एक ये भी आयत है, तो थोड़ा सा समझ लेते हैं। हम सब यहाँ आज बैठे हैं, क्यों आए? कल ताक रात में भी जाग गए होंगे, बहुत सारे जागने वाले तो आए भी नहीं, आप फिर भी आ गए माशाल्लाह। तो अल्लाह आपका ये अमल क्यों कबूल करे? किस लिए? कि आपको जन्नत दे। जब एक बंदा दुनिया में अपने अमल से डिफ्रेंशिएट करके दिखाता है कि मुझे जन्नत चाहिए, तो उसको जान पे बोझ डालना पड़ता है। कैसे वो जन्नत में पहुंचेगा? आप इमेजिन कीजिए कि जैसे जैसे आप ये देखिए, ये मैदान हशर है, क्यामत के दिन सब लोगों ने इस मैदान में दाखिल होना है, ठीक है? अब यहां आप और मैं खड़े हैं, बार सबा फीलिंग क्या शैतान देता है, या हमारे जहन में इमेजिनेशन में ऐसा होता है कि बस इधर से निकलेंगे राइट टर्न ना, तो इधर जन्नत होगी और हमें इधर डाल दिया जाएगा, और लेफ्ट टर्न लेंगे तो इधर जहन्नम है, एक ही बैलेंस है। और गोया कि एक पार्किंग लॉट है, इसकी इस एग्जिट से गए तो जन्नत, इधर से ना गया तो इधर आ जाएंगे। इट्स नॉट द स्टोरी। स्टोरी ऐसी नहीं है कि जन्नत इधर और इधर है, बराबर की नहीं, बल्कि जन्नत किधर है? ऊपर है। आप इस पार्किंग लॉट को यूं करें, आपको जन्नत के लिए ऊपर जाना पड़ेगा। जन्नत आसमानों पे आज भी है। वो इद्दत लिल मुत्तकीन, पास्ट का सीगा हैज बीन प्रिपेयर्ड फॉर द मुत्तकीन, ऊपर है जन्नत। ये मैदाने माशर था, जन्नत में जाना है तो ऊपर, और ऊपर जाना हमेशा मुश्किल होता है। सफर किया हो पहाड़ी इलाकों में तो आपने देखा होगा कि किस तरह से मतलब स्ट्रॉन्ग गाड़ियां लेकर जाया जाता है, ब्रेक पे भी पहुंचते हैं, सोते भी नहीं लोग जब पहाड़ी सफर करते हैं तो ऊपर जाते हैं। इसके बरक्स फिर वापस देखिए, ये आपका मैदान हशर है, तो जहन्नम किधर है? नीचे, डाउन। ऊपर जाना कैसे था? आपको बहुत मुश्किल से गाड़ी चलानी पड़ेगी, और अगर आप यहां से नीचे जाए, बस एक काम कर लें, ब्रेक से पांव उठा लें, सीधे जहन्नम की वादियों में गिरेंगे। और ब्रेक पे पांव लगाना नफ्स पे कंट्रोल है, और आउट ऑफ कंट्रोल करके खुद को जहन्नम के काबिल करना है, तो इट्स वेरी इजी। तो दुनिया में ही जन्नत की कीमत देनी पड़ेगी, तभी जन्नत मिलेगी। फिर इस कुरान की बरकत, कैसे ये कुरान दिल खोलता है, अल्लाह से दुआ करें हमारा भी दिल खोल ही दे आज। कैसे? लव अनज़लना हाज़ल कुरान अला जबल लरईतहु खाशियन मुतसद्दियन मिन खशयतिल्लाह, अगर हमने ये कुरान किसी पहाड़ पर भी उतार दिया होता तो तुम देखते कि वो अल्लाह के खौफ से दबा जा रहा है और फटा जा रहा है। मेरा दिल फटता है, क्या मेरा दिल दबता है। हम भी वही कुरान पढ़ रहे हैं जो सहाबा पढ़ते थे, हम भी वही आयतें सुन रहे हैं जो अबू दादा ने सुनी, हम भी वही आयतें सुन रहे हैं जो नबी सल्लम के सहाबा सुनते थे। हमारा दिल क्यों नहीं फटता? दिल पे नहीं लेते, अकल पे तोलते रहते हैं कुरान को। तो कुरान का बेहतरीन मकाम दिल है, इसको दिल पे लेकर सुनेंगे तो बात बनेगी। किस अल्लाह ने नाजिल किया? वो अल्लाह ही है जिसके सिवा कोई माबूद नहीं, गायब और जाहिर हर चीज का जानने वाला, वही रहमान और रहीम है। वो अल्लाह ही है जिसके सिवा कोई माबूद नहीं, वो बादशाह है निहायत मुकद्दस, सरासर सलामती अमन देने वाला, निगहबान सब पर गालिब, अपना हुक्म बजोर नाफिज करने वाला और बड़ा ही होकर रहने वाला। पाक है अल्लाह उस शिर्क से जो ये लोग करते हैं। वो अल्लाह ही है जो तख्लीक का मंसूबा बनाने वाला और इसको नाफिज करने वाला और इसके मुताबिक सूरत गरी करने वाला है। इसके लिए बेहतरीन नाम है। हर चीज जो आसमानों और जमीन में है वो इसकी तस्बीह कर रही है और वो बड़ा जबरदस्त और हकीम है। आपने देखा सूरत हदीद के शुरू में अल्लाह तला के नाम थे, तकरीबन 15 सिफात हमने नोट की थी। यहाँ आप सूरत के आखिर में, और ये आखिरी आयत सुबह शाम की दुआ में भी पढ़ी जाती हैं, औज़ु बिल्लाहि समीउल अलीम मिनश शैतानिर रजीम 3 दफा पढ़ेंगे, और उसके बाद हुवल्लाहुल्लज़ी से लेके आखिर तक ये 3 आयतें सुबह को भी पढ़ा करें और शाम को भी पढ़ें। ये हमें हदीस से ये चीज़ मिलती है। और जब तक अल्लाह की बड़ाई दिल में नहीं आती, अल्लाह के काम की बड़ाई तो नहीं आती। आइए तिलावत थोड़ी सुन के साथ करते हैं, अल्लाह बंद कीजिएगा।
يا أيها الذين آمنوا اتقوا الله ولتنظر نفس ما قدمت لغد واتقوا الله إن الله خبير بما تعملون ولا تكونوا كالذين نسوا الله فأنسوا نفسهم نسوا الله فأنساهم أنفسهم أولئك هم الفاسقون لا يستوي أصحاب النار وأصحاب الجنة أصحاب الجنة هم الفاسقون
खूबसूरत पढ़ने वाला बना। एक एक लफ्ज दिल में उतरता है क्योंकि उनको मानी समझ आता है। सूरत ममता है ना, बहुत प्यारी सूरत है। सुलह हुदैबिया में कुछ शरायत थी, उन्हीं के मुतल्लिक ये सूरत है। और इस सूरत का जो बुनियादी थीम है वो ये कि अल्लाह के दुश्मनों से दोस्ती ना करो। इसमें एक वाक्य भी आएगा, आइए पढ़ते हैं। बिस्मिल्लाहिर्रहमानिर्रहीम, يا أيها الذين آمنوا لا تتخذوا عدوي وعدوكم أولياء. اے لوگو جو ایمان لائے ہو، اب ایک ایک لفظ کو اپنے دل پہ لیں، اے لوگو جو ایمان لائے ہو، بتائیے لے آئی ہوں؟ الحمدللہ. تو پھر سنیے، اگر تم میری راہ میں جہاد کے لیے اور میری رضا جوئی کی خاطر وطن چھوڑ کر گھروں سے نکلے ہو، تو میرے اور اپنے دشمنوں کو دوست نہ بناؤ. تم ان کے ساتھ دوستی کی طرح ڈالتے ہو، حالانکہ جو حق تمہارے پاس آئے اس کو ماننے سے وہ انکار کر چکے، اور ان کی روش یہ ہے کہ رسول کو اور خود تم کو صرف اس قصور پر جلا وطن کرتے ہیں کہ تم اپنے رب اللہ پر ایمان لائے ہو. تم چھپا کر ان کو دوستی کے پیغام بھیجتے ہو، حالانکہ جو کچھ تم چھپا کر کرتے ہو اور جو اعلانیاں کرتے ہو، ہر چیز کو میں خوب جانتا ہوں. جو شخص بھی تم میں سے ایسا کرے وہ یقیناً راہ راست سے بھٹک گیا. ان کا رویہ تو یہ ہے کہ اگر تم پر قابو پا جائیں تو تمہارے ساتھ دشمنی کریں اور ہاتھ اور زبان سے تم کو تکلیف دیں. وہ تو یہ چاہتے ہیں کہ تم کسی طرح کافر ہو جاؤ. قیامت کے دن یہ تمہاری رشتہ داریاں کسی کام نہ آئیں گی، نہ تمہاری اولاد. اس روز اللہ تمہارے درمیان جدائی ڈال دے گا، اور وہی تمہارے اعمال کا دیکھنے والا ہے. خاطب بن ابی بلتا کے بارے میں یہ آیتیں ہیں. نبی صلی اللہ علیہ وسلم نے جب دیکھا کہ مکہ والوں نے صلح حدیبیہ کی شرائط توڑ دی، تو عہد شکنی کی سزا دینے کے لیے آپ نے ایک لشکر تیار کیا اور مکہ کی طرف کوچ کیا. اللہ تعالیٰ سے آپ نے ایک دعا کی کہ اللہ میرے مکہ پہنچنے تک کفار کو خبر نہ دینا، کیونکہ آپ نہیں چاہتے تھے کہ مکہ میں خون بہے اور لوگ مرے اور خانہ کعبہ کی حرمت پامال ہو. اللہ کے نبی نکلے، لیکن ایک صحابی خاطب بن ابی بلتا، ان کے بارے میں خبر ملی کہ ایک خط کسی عورت کو دے کر انہوں نے مکہ کے سرداروں کے نام بھیجا. وہی کے ذریعے جب اللہ کے نبی کو یہ خبر مل گئی، تو آپ نے حضرت علی اور ان کے ساتھ ایک اور صحابی کو بھیجا اور کہا کہ جاؤ، تمہیں مدینہ اور مکہ کے راستے میں فلاں جگہ روخاخ کا نام، تھوڑا سا اسی طرح سے روخا یا روخاخ کے نام پر، تمہیں ایک عورت ملے گی، خط ہے اس کے پاس، لے کر آؤ. حضرت علی اللہ کے نبی کی انسٹرکشنز لیتے ہوئے نکلے، گھوڑے کو تیز دوڑایا. دوسرے صحابی نے کہا ذرا تھوڑا آہستہ چلائیں، شاید عورت کہیں ادھر ادھر مل جائے. حضرت علی نے کہا میرا ایمان ہے کہ جس جگہ اللہ کے نبی نے کہا وہاں ملے گی، روضہ خاخ نام تھا جگہ کا. اور وہی ہوا، جب اس جگہ پہ پہنچے تو ایک عورت کو دیکھا، سارا نام تھا اس کا، اور یہ وہ عورت تھی کہ جو غزوہ بدر کے بعد مکہ سے مدینہ آئی، یہ کہتی ہوئی کہ اللہ کے نبی بڑے بڑے سرداروں کو تو آپ نے مروا دیا، ابو جہل، عتبہ، شیبہ، وہ تو ہماری محفلیں سے جاتے تھے، طوائف تھی اصل میں، وہ گاتی بجاتی. کعب تو مکہ میں کوئی کاروبار ہی نہیں رہا اور میں ان لوگوں کو چھوڑ آئی ہوں، تو مجھے مدینہ میں جگہ دے دے. اصل میں وہ جاسوس تھی، وہ مدینہ میں رہ کر خبریں ادھر کی ادھر بھیجتی تھی. اللہ کے نبی نے کہا رہو، تمہیں کون روک سکتا ہے، رہ لو. یہ عورت ملی، حضرت علی نے کہا نکال، تیرے پاس کوئی خط ہے؟ کہیں گی کچھ نہیں ہے. کہا دیکھو چپکے سے خود ہی نکال دو، ورنہ ہم تمہاری تلاشی لیں گے. اور اس عورت نے اپنے بالوں کی مڈیوں میں پھرویا ہوا ایک خط نکال کے دیا، کاغذ کے ٹکڑے. کھولا، وہ خط کیا تھا؟ ایک جنگی راز کو ڈسکلوز کرنے کا جرم تھا. بس خاطب بن ابی بلتا کے نام انہوں نے لکھا ہوا تھا، ہاں خاطب بن ابی بلتا کی طرف، کفار مکہ اللہ کے نبی ایک لشکر لے کر آ رہے ہیں، اپنے بچاؤ کرنا چاہو تو کر لو، اور میرے اس خط کے بدلے میں تم میرے بچے اور بیوی جو مکہ میں پھنسے ہوئے ان کو کچھ نہ کہنا اگر جنگ ہو گئی. بس یہ خط کیا تھا، نکلے واپس لے کے اللہ کے نبی کے پاس. حضرت عمر کو پتا چلا، کہا اللہ کے نبی مجھے اجازت دیں، میں جا کے خاطب بن ابی بلتا کا سر قلم کر دوں، کیونکہ جنگی راز تھا، کسی ملک کا کوئی راز ہو تو اس کی بھی سزا ہوئی. اللہ کے نبی نے کہا صبر عمر، ابھی نہیں، خاطب کو بلاؤ. دیکھیں اللہ کے نبی میں کتنا صبر تھا، تحمل کتنا تھا، ٹھنڈے صبح کے تھے، ہر ہر بات پہ غصے میں نہیں آتے تھے، موقع دیکھ کے بات کرتے تھے، کب پیار کرنا ہے، کب غصہ کرنا ہے، کب لاڈ دیکھنے اور کب دکھانے. دعا کریں اللہ میں یہ حکمتیں دے دے. جب خاطب آئے تو انہوں نے کہا اللہ کے نبی میرے خلاف ثبوت تو آپ کے پاس ہے، لیکن میں سچ بتاؤں گا، آپ مجھے مانے نہ مانے، کہ نہ تو میں کافر ہوا ہوں، نہ میرا اسلام سے کوئی تعلق ٹوٹا ہے. میرا ایمان ہے کہ جب آپ فوجیں لے کر جا رہے ہیں تو فتح آپ کو ہی ہوگی. یہ تو اور ان کے ایمان کی دلیل بن گئی. میں نے یہ خط صرف مکہ والوں پر احسان کی نیت سے لکھا ہے کہ فتح تو آپ کی ہونی ہے، تو میرے اس خط کا ان کو بتانے سے نہ بتانے سے فرق نہیں پڑے گا. میں نے صرف اس لیے لکھا کہ باقی صحابہ جو ادھر ہیں ان کے بچے بیوی اگر مکہ میں ہیں تو ان کے رشتہ دار بھی ہیں، میرے بیوی بچوں کے سوا وہاں کوئی نہیں، اور اتنا مجھے پتا جب جنگ لگے گی تو وہ مکہ میں رہنے والے مسلمانوں کو سب سے پہلے ماریں گے۔ ایسے ہی ہوتا ہے نا، جب بھی کسی جگہ جنگ لگتی ہے اس ملک میں رہنے والے مسلمان سب سے زیادہ خطرے میں ہوتے ہیں، تو میں نے سوچا کہ ایک احسان کر دوں ان پہ، میرے بیوی بچے بچے ہیں۔ اللہ کے نبی نے ان کی یہ پلی لی، کہا جا خاطب اللہ تجھے معاف کرے، کیونکہ یہ بدری صحابہ میں سے تھے جن کے بارے میں اللہ تعالیٰ نے کہہ دیا تھا کہ آج کے بعد کوئی نیکی بھی نہ کرو تو تمہیں جنت دے دی۔ اور واقعی یہ بات ہے، یہاں اب اس تھیم کو بتایا کہ مال اور اولاد اور بیوی بچوں کے لیے اللہ کا کوئی راز توڑتے ہو تو یاد رکھو یہ کام نہیں آئیں گے۔ تو حقیقت ہے کہ مال اور اولاد فتنہ ہے، بہت سارے لوگوں کی نیکیوں سے رکنے کی وجہ یا تو اولاد کا مستقبل ہوتا ہے یا مال کی محبت ہوتی ہے۔ تو اسی بات کو سامنے رکھے آگے بھی یہی بات ملے گی کہ تم تو اتنی سی قربانی نہ دے سکے، دیکھو ابراہیم نے کیا کیا۔ قد کانت لکم اسوۃ حسنۃ فی ابراہیم والذین معہ، تم لوگوں کے لیے ابراہیم اور ان کے ساتھیوں میں ایک اچھا نمونہ ہے کہ انہوں نے اپنی قوم سے صاف کہہ دیا، ہم تم سے اور تمہارے معبودان سے جن کو تم اللہ کو چھوڑ کر پوچھتے ہو قطعی بیزار ہیں، ہم نے تم سے کفر کیا اور ہمارے اور تمہارے درمیان ہمیشہ کے لیے عداوت ہو گئی اور بیر پڑ گیا جب تک کہ تم اللہ واحد پر ایمان نہ لاؤ۔ ہائی لائٹ کر لیں، یہ ہے آپ کا میرا سوال جواب اس معاشرے سے جو ابھی تک کفر اور شرک پہ جمع، اور آپ کو قرآن کی روشنی مل گئی۔ اتنا تو کبھی نہ کبھی کہنا ہی پڑے گا آپ کو، ورنہ تو لوگ آپ کو ادھر ہی لے جائیں گے جہاں سے آپ نکل کر آئے تھے۔ تو دو ٹوک فیصلہ ہو تو دوسروں کو بھی سمجھ آ جاتی کہ یہ میری بات نہیں مانیں گے۔ مگر ابراہیم کا اپنے باپ سے یہ کہنا اس سے ایگزمپٹڈ تھا، یعنی مستثنا ہے، کہ میں آپ کے لیے مغفرت کی درخواست ضرور کروں گا اور اللہ سے آپ کے لیے کچھ حاصل کرنا میرے بس میں نہیں۔ اور ابراہیم اور اصحاب ابراہیم کی یہ دعا تھی، کیا دعا تھی ان کی؟ ربنا علیک توکلنا ولیک نبنا ولیک المصیر، ربنا لا تجعلنا فتنة للذین کفروا واغفر لنا ربنا انک انت العزیز الحکیم۔ اے ہمارے رب، تیرے ہی اوپر ہم نے بھروسہ کیا، آمین تو کہیں آپ بھی، کیونکہ یہ دعائیں آج ہمیں بھی مانگنے کی ضرورت ہے۔ اے ہمارے رب، تیرے ہی اوپر ہم نے بھروسہ کیا اور تیری ہی طرف ہم نے رجوع کر لیا اور تیرے ہی حضور ہمیں پلٹنا ہے۔ اے ہمارے رب، ہمیں کافروں کے لیے فتنہ نہ بنا۔ اے ہمارے رب، ہمارے قصوروں سے درگزر فرما، بے شک تو ہی زبردست اور دانا ہے۔ سوال پیدا ہوتا ہے کہ مسلمان کافروں کے لیے فتنہ کب بنتے ہیں؟ جب وہ دین کو تماشا بنا لیتے ہیں، کھیل سمجھ لیتے ہیں، اور ان کے دین کو دیکھ کر لوگ دنیا میں بھی ان کو ذلیل کرنے لگتے ہیں۔ اس کی بہت ساری صورتیں بنتی ہیں۔ اللہ سے یہ دعا کیجئے کہ وہ کام جو دین کے نام پہ شروع ہوں، اللہ ان کو کھیل نہ بنائے، تماشا نہ بنائے۔ بعض دفعہ رشتے جڑتے ہیں تو اس میں بنیاد دین ہوتا ہے، تو ایسے رشتوں کو اللہ قائم رکھے تاکہ دوسرے لوگ ان پر ہنسے نہ۔ اور اسی طرح آپ دیکھیے کہ آج ہم مسلمانوں پہ کفار کا ظلم و ستم ایسا نہ بڑھ جائے کہ ہم مسلمان فتنوں میں پڑ جائیں، اور اس کے اور بہت سارے معنی ہیں۔ دعا کیجئے کہ اللہ تعالی ہمیں فتنوں سے بچا کر اپنے دین کی خدمت کے لیے چن لے۔ انہی لوگوں کے طرز عمل میں تمہارے لیے اور ہر اس شخص کے لیے اچھا نمونہ ہے جو اللہ اور روز آخر کا امیدوار ہو، اس سے کوئی منحرف ہو تو اللہ بے نیاز اور اپنی ذات میں آپ محمود ہے۔ اصل اللہ جل بینکم وبین الذین عادیتم منہم مودہ، بعید نہیں ہے کہ اللہ کبھی تمہارے اور ان لوگوں کے درمیان محبت ڈال دے جن سے آج تم نے دشمنی مول لے لی۔ اللہ بڑی قدرت رکھتا ہے اور وہ غفور الرحیم ہے۔ اللہ تمہیں اس بات سے نہیں روکتا کہ تم ان لوگوں کے ساتھ نیکی اور انصاف کا برتاؤ کرو جنہوں نے دین کے معاملے میں تم سے جنگ نہیں کی۔ یہ آیت کیوں نہیں دکھاتے ہم کفار کو؟ لوگ سمجھتے ہیں کہ اسلام کہتے ہیں کافروں کو مارو، اللہ کیا کہہ رہے ہیں کہ جو نان مسلم ہے تمہیں کچھ نہیں کہتے، تمہارے ساتھ انصاف کے ساتھ رہتے ہیں، تم ان سے بالکل جنگ نہیں کرو گے، اور تمہیں گھروں سے بھی نہیں نکالا۔ اللہ انصاف کرنے والوں کو پسند کرتا ہے، وہ تمہیں اس بات سے روکتا ہے، وہ تو یہ ہے، وہ تمہیں جس بات سے روکتا ہے وہ یہ ہے کہ تم ان لوگوں سے دوستی کرو جنہوں نے تم سے دین کے معاملے میں جنگ کی اور تمہیں تمہارے گھروں سے نکالا اور تمہارے اخراج میں ایک دوسرے کی مدد کی ہے۔ ان سے جو لوگ دوستی کریں وہی ظالم ہے۔ دیکھیے یہ جس دور میں آتے اتر رہی تھی نا، وہ ایک ڈائنامک دور تھا۔ ہر گھر میں کچھ تھا، کہیں گھر ٹوٹ رہے تھے اسلام پہ، بیوی مسلمان ہوگی شوہر کفر پہ، کہیں شوہر مسلمان ہے تو وہ ہے، کہیں بچے گھروں سے جا رہے ہیں۔ پورے عرب معاشرے میں نبی کے خلاف جو پروپیگنڈا تھا وہ کیا تھا؟ یہ گھر توڑوا رہے ہیں، ان کی باتوں میں بچے آ کے ماں باپ کو چھوڑ رہے ہیں۔ کہیں دو بہنیں ایک شخص کے نکاح میں تھیں، اسلام نے پابندی لگائی، اب ایک کو طلاق دینی پڑے گی۔ اس پہ لوگ بے چین ہوئے۔ آج بھی ایسا ہی ہوگا۔ इस्लाम को दीन के तौर पर जब लागू करेंगे तो लोग ऐसे ही शोर मचाएंगे, क्योंकि लोग मुतमईन हैं, गलत काम कर रहे हैं लेकिन इकट्ठे तो हैं ना। जब आप में से एक बच्ची कह देती है अम्मी मैं भाई की शादी पे मेहंदी में नहीं आऊंगी, तो बस देखिएगा फिर फितने जो उठेंगे। अब आप कहते क्या करूं, अब इतनी दूर से शादी पे जा रही हूं तो भाई की मेहंदी और उसकी उपटन और चूड़ियां और डांस और खाने पीने में बोलने में ना शामिल कर हो जाऊं, तो फिर क्या होगा? वो कहेंगे देखा ये ऊपर की बातें हैं, ये जब वक्त आता है तो सब ढले जाते हैं। इसके बरक्स अगर आप देखिए कि आप यहां से शादी अटेंड करने कहेंगे, कहीं से भी हो, सबकी नजरें आप पे लगी हैं, किधर है वो नहीं आई, वो नहीं आई, और सबका मजा किरकिरा होगा। आपने देखा होगा किसी काम पे सबने मिलके जाना हो ना, तो कोई एक आधा ना आए, रास्ते में चला गया, पिकनिक पे जा रहे थे, गाड़ी बदल गई, कुछ हुआ, तो बाकियों को भी उसका ही ख्याल आता रहता है। ये मुझे और आपको करना पड़ेगा। आज के दौर का जिहाद यह है कि झूठ के नाम पर कायम करदा रस्में और रिवाज और नाफरमानी के काम, उससे आप पीछे हो। जब आप निकलेंगे ना तो आपकी माँ अगर वहां होंगी ना, वो तो पूरा वक्त कहते हाय वो बेचारी आई नहीं, हाय इतनी दूर से आई फिर भी शादी में नहीं आई, हाय किधर गई, हाय किधर गई। तो वो बाकी बहन भाइयों का मजाक किरकिराओगा, फिर वो भी कहेंगे चलो जल्दी घर जाते हैं, अब क्या महफिल लगानी है। ये रंग में भंग डालेंगे, इंशाल्लाह आप देखिएगा ये नुक्ता आगाज होगा तब्दीली का। चंद सालों में अगली शादियों में वो ये चीजें रखेंगे नहीं कि क्या फायदा बदमजगी पड़ती है। लेकिन जब हम गूंगे शैतान बनकर दिल ना चाहने के बावजूद ऐसी महफिलें अटेंड करते हैं तो खराबी। और इसमें मैं अपनी मौजस माओ को कहूंगी कि जो बूढ़े हो जाते हैं वो बड़े कीमती हैं, उनको लोगों ने लाके स्टेज पे जरूर ही बिठाना होता है। अम्मा जी आप बैठे, आप हमारी इज्जत है, कहते इसलिए बैठूं, इस शर्त पे बैठूंगी पहले ये खुराफात खत्म करो। आप मैं ना भी जाएं कोई नहीं परवाह करेगा, अम्मा जी ना गई तो बड़ी फिक्र हो जाएगी। और बाज अम्मा है अल्लाह उनको भी हिदायत और जरूरत है, वो हर गलत रस्म में ये सोच के बैठी होती हैं बच्चों की खुशी और इज्जत का मामला, अल्लाह की खुशी और अल्लाह के से इज्जत लेने का मामला पीछे होता है। तो वी नीड टू टेक अ स्टैंड इफ वी वॉन्ट टू चेंज समथिंग, वरना जो कर रहे थे पिछली दो सदियों तीन से अब आगे भी करते रह जाएंगे। और अल्लाह ताला से दुआ है कि वो हमारे लिए इस काम को आसान कर दे। ऐ लोगों जो ईमान लाए हो, जब मोमिन औरतें हिजरत करके तुम्हारे पास आए तो इन्होंने की जांच पड़ताल लिया करो, और इनके ईमान की हकीकत तो अल्लाह ही बेहतर जानता है। फिर जब तुम्हें मालूम हो जाए कि वो मोमिन है तो इन्हें कुफार की तरफ वापिस ना करो। इतनी खूबसूरत आयतें हैं ना तफसीर के नाते से, लेकिन यहाँ हमारा टॉपिक नहीं इसलिए छेड़ नहीं रहे, लेकिन जाके सुन के देखें। इतना खूबसूरत कानून और शरीयत अल्लाह के सिवा कोई नहीं दे सकता था कि काफरों की औरतें मुसलमान होकर आए तो उनके शोहरों के साथ बेचारों के साथ क्या होगा जिन्होंने हक मेहर दिए हुए। इसी तरह अगर कोई मुसलमान औरत कुफर के पे चली जाती है तो उसके शोहर के साथ क्या होगा जिस बेचारे ने हक मेहर दे के निकाह किया था। ये इसी किस्म की जाँच पड़ताल है, जरा सुनिएगा और इंजॉय करें और दुआ करें कि हम इन आयतों को डिटेल से भी पढ़ें बाद में। फरमाया क्या करो, ऐ लोगों जो ईमान लाए हो, जब मोमिन औरतें हिजरत करके तुम्हारे पास आए तो इनके मोमिन होने की जांच पड़ताल कर लिया करो, और इनके ईमान की हकीकत तो अल्लाह ही बेहतर जानता है। फिर जब तुम्हें ये मालूम हो जाए कि वो मोमिन है तो इनको कुफार की तरफ वापस न करो, न वो कुफार इनके लिए हलाल है न कुफार इनके लिए हलाल है। इनके काफिर शोहरों ने जो मेहर इनको दिए थे वो इनको फेर दो, और इनसे निकाह कर लेने में अब तुम पर कोई गुनाह नहीं जब तक कि तुम इनके मेहर इनको अदा करो, और तुम खुद भी काफिर औरतों को अपने निकाह में ना रखोगे। जो मेहर तुमने अपनी काफिर बीवियों को दिए थे वो तुम वापस मांग लो, और जो मेहर काफिरों ने अपनी मुसलमान बीवियों को दिए थे इन्हें वो वापस मांग ले। ये अल्लाह का हुक्म है, वो तुम्हारे दरमियान फैसला करता है। वल्लाहु अलीमुन हकीम, और वो अलीम भी है और हकीम भी है। वइन फातकुम शयुम मिन अज़वाजिकुम, और अगर तुम्हारी काफिर बीवियों के मेहरों में से तुम्हें कुछ कुफार से वापिस ना मिले, फिर तुम्हारी नौबत आए तो जिन लोगों की बीवियां उधर रह चुकी हैं इनको इतनी ही रकम अदा करो जो इनके दिए हुए मेहरों के बराबर हो, और उस अल्लाह से डरते रहो जिन पर तुम ईमान लाए। इस्लाम से ज्यादा दुनिया को इंसाफ और अदल कोई नहीं दे सकता, हर एक उसका दो, चाहे वो मुसलमान है चाहे काफिर है, उसका हिस्सा दे दो। इसके बाद बैत के कुछ शरायत है, इस पर गौर कीजिएगा कि इस्लाम कितनी कड़ी शर्तें लगाता था इस्लाम की तरफ आने वालों पर। या अय्युहन नबी इज़ा जाअ कल मोमिनात, ऐ नबी जब तुम्हारे पास मोमिन औरतें बैत करने के लिए आए, बैत का हक नबी को होता है या वक्त के उस हुक्मरान को जो मजहब की गद्दी पे भी और सियासत की गद्दी पे जमा हो। चूंकि आजकल ऐसा नहीं है तो आज के दौर में किसी के साथ बैत करने का वो तरीका वो हुक्म नहीं होगा जो अमूमन जगहों पर रखा जाता है। अल्लाह के नबी मुसलमान होने वाली औरतों से बैत लिया करते थे, और कैसे लेते थे आपको पता? हाथ मिलाते होंगे, शेक हैंड, हाथ पे हाथ रख के? नहीं, औरतें पर्दे के दूसरी तरफ बैठती थी, नबी इधर होते थे, कभी एक कपड़ा रख दिया जाता था बीच में, उधर से सिरा वो पकड़ लेती थी, इधर से नबी पकड़ लेते थे। कभी अल्लाह के नबी प्याले में पानी डालते, फिर उसमें अपना हाथ डिप करते, फिर वही प्याला उधर औरत को दिया जाता तो वो अपना हाथ डालती थी। एक मरतबा एक औरत ने अपना हाथ पर्दे के नीचे से दिया तो अल्लाह के नबी ने मुंह फेरा और कहा, औरत अपना हाथ पीछे कर ले, मैं मोहम्मद किसी औरत के हाथ की तरफ देखता भी नहीं। और आज वही मुसलमान औरत जो उस नबी की बेटी होने का दावा करे वो गैरों से शेक हैंड करती फिरे। और आज वही उम्मत के मर्द जो गैर औरतों से शेक हैंड करें कि ये मेरी कुलीग्स हैं, ये पार्टी है, पीसी में बैठे हैं, बिजनेस ट्रिप पे, बड़े बड़े नाम रख लीजिए, जिसका किसी मर्द ने औरत का हाथ छुआ ये जलता हुआ अंगारा हाथ में रखना है। अल्लाह ताला माफ, सबसे बदतरीन किस्म होगी किसी भी बेहयाई या मॉडर्निज्म की के टच करना। टचिंग इतना बड़ा गुना है, कहां पर चूड़ियां वालों के हाथों में हाथ डालकर चूड़ियां भरी जाए और देवरों के हाथों पे हाथ मार के भाभियां गाएं और बातें करें, क्या करते हैं हम आज। पहले कहते थे मेहंदियों पे लड़कियां डांस करती हैं, गानती हैं, चलो भी खुशियों के नाम पे कर लो, बंद कमरों में करती हैं, ऐसा ऐसा वो खुल के बाहर आया। और अब जब तक लड़कियां लड़के ना नाचें, बात ही नहीं। और मजबूर भी बहुत है क्योंकि जो गाना वहां फिट करना है उसमें लड़के लड़के ही गाते हैं, अब मजबूरी है उस फिल्म को पिक्चराइज भी तो करना है। वल्लाह ही आज क्या हमारी शादियां पिक्चराइज नहीं हो रही? शादी सेलिब्रेट कहाँ होती है? पूरी पिक्चराइज, वही सारा माहौल बनाते हैं जो फिल्मों में बना होता है। आज जोड़े भी दिखाने हो दुल्हनों के तो फिल्मों के नाम देखे गए तो वो जोड़ा बना दें जो फलां दुल्हन ने पहना है। तो आ करिए अल्लाह उम्मत को कोई काम दे, फारिक लोग यही कुछ तो करेंगे बेचारे। जब आप मसरूफ कर देंगे, किसके पास होश है फिल्म देखने की और उस जोड़े को बनाने की और उसको पहनने की? अल्लाह हमसे ये सिखा रहे हैं, रिश्तों के जिहाद करने पड़ेंगे, दीन का काम करना और रिश्तों को साथ निभाना ये जिहाद से कम नहीं है। अल्लाह ताला हमारे लिए आसानियां कर दे। इसीलिए अल्लाह ताला कहते हैं कि बैत करने वाली औरतों से आप क्या पूछते, और इस बात का अहद करें कि वो अल्लाह के साथ किसी चीज को शरीक ना करें, ना चोरी करेंगी, ना जिना करेंगी, अपनी औलाद को ना कत्ल करेंगी, अपने हाथ पांव के आगे कोई बुहतान खड़ कर ना लाएंगी और किसी अमरे मारूफ में तुम्हारी नाफरमानी ना करेंगी। तो इनसे बैत ले लो और इनके हक में अल्लाह से दुआ मगफरत करो, यकीनन अल्लाह ताला दरगुजर फरमाने वाला और रहम करने वाला है। और आखिर में वही हुक्म दे दिया जो इस सूरत का थीम था, या अय्युहल्लज़ीना आमनू ला ततवल्लौ क़ौमन ग़ज़िबल्लाहु अलैहिम, ऐ लोगों जो ईमान लाए हो इन लोगों को दोस्त ना बनाओ जिन पर अल्लाह ने गज़ब फरमाया और जो आखिरत से इसी तरह मायूस हैं जिस तरह कब्रों में पड़े हुए काफिर मायूस हैं। कितनी प्यारी बात कह दी, जो लोग अल्लाह के गजब का शिकार हो गए क्या आप ऐसे लोगों से दोस्तियां करेंगे? 3 सेकंड तक इस आयत पे गौर कीजिए और आज उम्मत मुस्लिमा के जवाल की बहुत बड़ी वजह आपको इसमें समझ आ जाएगी। बिस्मिल्लाहिर्रहमानिर्रहीम। सूरत सफ। सूरत सफ क्या है? सफ़े बांधना। उम्मत मुस्लिमा को दिन में 5 बार सिखाया गया, जिसमें मैसेज क्या है कि हर मुसलमान एक ईंट है और इस ईंट को दूसरे से जोड़ने वाला मसाला उल्फत और मोहब्बत है जो मुसलमान को मुसलमानों से होनी चाहिए। एक इस तरह का खूबसूरत मुआशरा कायम हो कि जैसे एक इमारत बनती है, कैसे होगा? बिस्मिल्लाहिर्रहमानिर्रहीम। सुब्हा लिल्लाहि मा फिस्समावाति व मा फिल अर्द व हुवल अज़ीज़ुल हकीम। अल्लाह की तस्बीह की है हर उस चीज ने जो आसमानों और जमीन में है और वो गालिब और हकीम है। या अय्युहल्लज़ीना आमनू लिमा तक़ूलूना मा ला तफ़अलून, ए लोगो जो ईमान लाए हो तुम वो बातें क्यों कहते हो जिस पर अमल नहीं करते? अल्लाह के नजदीक ये सख्त नापसंदीदा हरकत है, तुम कहो वो बात जो करते नहीं। अल्लाह को तो पसंद वो लोग हैं जो इसकी राह में इस तरह सफ बस्ता होकर लड़ते हैं गोया के एक सीसा पिलाई हुई दीवार है। सुभान अल्लाह, बड़ी खूबसूरत आयत है। कौल और फेल के तजाद से बचाया। क्यों कहते हो ला इलाहा इल्लल्लाह अगर अल्लाह को इलाह नहीं मानते, कारसाज नहीं मानते, खालिक नहीं मानते, मालिक नहीं मानते? क्यों कहते हो या का ना वुदू जबकि उसकी बंदगी नहीं करते, नफ्स की करते हो, माशरे की करते हो? क्यों कहते हो या का नस्तईन जबकि मदद के वक्त दस्तगीर और गौस और कुतब और दाता किसी और को मान लेते हो? क्यों कहते हो अशहदु अन्न मुहम्मद रसूलुल्लाह अगर रसूल की सुन्नतों से तुमको प्यार नहीं? असल में डंडा जा रहा है इस आयत में उन मुसलमानों को जिनकी जुबान की नोक पे तो ला इलाहा इल्लल्लाह मुहम्मद रसूलुल्लाह रहता है लेकिन जिनका अमल उसकी गवाही नहीं देता। और यही आज उम्मत मुस्लिमा का रोना है। सिर्फ जुबान से बात करते हैं, अमल से बात करेंगे तो हालात बदलेंगे। دوسری بات آپ نے دیکھا یہاں ایک سیسہ پلائی دیوار کی بات ہے. امت مسلمہ کو دن میں 5 بار نمازوں میں صف بندی کر کے سکھا دیا کہ یو نیڈ ٹو بی آرگنائزڈ, اور ایک امام کو آپ کے سامنے کھڑا کر کے اس کے پیچھے وہ کھڑا ہے تو کھڑے, وہ جھکا تو جھکے, وہ سجدے میں گیا تو سجدے میں, حتیٰ کہ کہا کہ جس نے امام سے پہلے جان بوجھ کے سر اٹھا لیا سجدے سے تو اس کا سر گویا کہ گدے کا سر بن جائے گا, یعنی عقل ہی نہیں ہے اس کو, خود بڑا بننے لگا. اس طرح کی خوبصورت آرگنائزیشن سکھائی. اب یہ چھوٹی سی صف بڑھتی جائے گی زندگی کے ہر میدان میں, اور مسلمانوں کو ایک کام کرنے کے ایک آرگنائزیشن کا جو وہ فلور چارٹ کہہ لیجیے یا جن کا پلان ہے نا آرگنائزیشنل پلان, وہ دکھا دیا. ایک امام جو تم میں سے سب سے سمجھدار عقل مند پڑھا ہوا قرآن سکھا ہوا اللہ سے ڈرنے والا ہو اس کو اپنا لیڈر بناؤ, پھر اس میں اعتماد بھی کرو, شک نہ کرو, اور اس کے بعد پیچھے صفوں کی صفیں, ہر ایک اپنی صلاحیتوں کے مطابق اس میں پیچھے لگے. جب مسلمان اس نظام کو اپناتے ہیں اللہ تعالیٰ مسلمانوں کو فائدہ دیتا ہے, اور اس کے برعکس آپ وہی نظام بنائیں ہر 5 سال بعد آپ چہرہ بدل دیتے ہیں, پہلی حکومت پچھلی حکومت کو گالیاں دیتی رہتی ہے, پچھلوں کے منصوبے آخاک میں گئے, اگلے اور بناتے ہیں, ساری زندگی رل رل کے گزار دیں گے. 60-70 سال تو ہو گئے, آج تک صرف لیڈرشپ ہی نہ مل سکی, لیڈر کا کام کہاں ہوگا. ہر مسلمان کو دوسرے کے ساتھ جڑنا ہے, اور اس میں مجھے اور آپ کو بھی ایک ذمہ داری ملتی ہے کہ آپ کو اسلام کی اس عمارت میں ایک وہ اینٹ بننا ہے جو اپنے حصے کا کام کرے. آپ اس اسکول کی بلڈنگ کو امیجینیشن میں لائیے, باہر فرنٹ بھی ہے, پارکنگ لاٹ بھی ہے, یہ ڈور بھی ہے, سیلنگ بھی ہے, ہو سکتا ہے کچھ سالوں بعد اس کی سیلنگز بدلنے کی نوبت آ جائے, پاسبل ہے نا, یہ سارے بلب خراب ہو جائیں, ٹیوبس بدلی جائیں, یہ تو ریپلیس ہوتی رہیں گی, لیکن کیا اس بلڈنگ کی بنیادیں کبھی بدلیں گی؟ نہیں بدلیں گی, وہ بدلیں گے تو بلڈنگ گر جائے گی. بس مسلمان جب دین کی بنیادیں بن جاتے ہیں نا سیکیور ہو جاتے ہیں. صحابہ کی جو اتنی شان ہے نا اس کی وجہ کیا کہ وہ اسلام کی بنیادوں میں چلے گئے, اوپر کئی دفعہ رینوویشن ہوئی لیکن ان کا اجر کم نہ ہوا. اسی طرح آج کے دور میں مجھے اور آپ کو نئے سرے سے اسلام کی بنیادیں بننا ہے, کیونکہ اس وقت دوبارہ اسلام پہ زوال ہے, دوبارہ وہی دور جاہلیت ہے جو کہ اللہ کے نبی سے پہلے تھا. تو دعا کیجئے میں کہیں کھپ جاؤں. عمارت بنتی ہے نا تو جو اینٹیں لگنے میں لگ گئیں وہ سیکیور ہیں. کبھی آپ نے دیکھا ہوگا کہ کچھ اینٹیں بچ جاتی ہیں نا بعد میں بلڈنگز بنتے ہوئے, تو وہ کدھر ہوتی ہیں؟ دو اینٹوں کو رکھ کے تو مزدور چولہا بنا کے اس پہ کالی سی پتیلی رکھ کے چائے بنا رہے ہوتے ہیں, کچھ اینٹوں کو بچے وکٹیں بنا کے کرکٹ کھیل رہے ہوتے ہیں. ٹھوکروں میں رل جاتے ہیں وہ مسلمان جو رلے میں آج, جو کسی ایسی بلڈنگ کا حصہ نہیں بنتے جہاں آرگنائزڈ ہو کے کام ہو رہا ہے. اپنے سر اپنے منہ دین کا کام کرنا بہت آسان ہے, آج یہ جس کی لاٹھی اس کی بھینس, جس کو جو بات سمجھے اپنے نام کے ساتھ جوڑ کر ایک گروہ بنائے, ایک ادارہ بنائے, ایک مسجد بنائے اور امت پریشان ہے کریں کیا, ادھر جاتے ہیں وہ کچھ کہتا ہے کسی کو کچھ کچھ. آج دوبارہ اس ساری اینٹوں کو جمع کرے. اچھا لوگوں کو کیا لگتا ہے؟ فرنٹ پہ رہنا, مجھے شیشہ بنائے تاکہ میں عمارت کے شروع میں رہوں, لوگوں کو میرے کام دیکھیں اور یہ اور وہ. ایک بچے کا فٹ بال کھیلتے ہوئے بال لگے گا نا تو آپ ٹوٹ جائیں گے. بہت انسیکیور لوگ ہیں جو دین کے کام کرتے ہوئے فرنٹ ڈیسک پہ بیٹھے ہوتے ہیں, اور میرے جیسے لوگ جو سب سے سامنے سب سے نمایاں بیٹھے سب سے زیادہ خطرے میں میں ہوں. اللہ نہ کرے اس کمرے میں کہ داخل ہو گولی چلائے سب سے پہلے میرے سینے پہ لگے گی. نیچے رہ کر دبنا آسان ہے. سیلف پروجیکشن والے لوگ دین کا کام نہیں کرتے, مجھے کوئی نام دو, کوئی عہدہ دو, کوئی آنر دو, اور اس پہ ہم بہت سارے سیشنز کرتے ہیں. ابھی آنے سے بھی پہلے میں نے کچھ دن پہلے کرا, ہم نے ادھر بھی سورۃ صف کی تلاوت شروع کر کے الحمدللہ اپنی ایک میٹنگ کی تھی. تو سورۃ صف کا میسج یہ ہے, آرگنائز ہو کر مل کر ایک مین سٹریم کا حصہ بن کر دین کے کام کرو, اور اپنی خوبیوں کو پہچانو کدھر لگنا ہے مجھے, بس وہاں لگ جائے. اللہ آپ سے یہ نہیں پوچھے گا کہ آپ نے کوئی بڑا کام کیا کہ چھوٹا کیا, بس آپ سے آپ کی صلاحیتوں کا پوچھے گا. علم دینا آتا ہے علم دے دو, بچوں کو سیٹ کرنا آتا ہے بچے دیکھ لو, اگر تمہیں آفس ورک آتا ہے آفس کا کام کر لو, کمپیوٹر چلانا آتا ہے کمپیوٹر کو لگا دو. آج مسلمانوں کا سکلڈ طبقہ اپنے آپ کو دین کی خدمت کے لیے چاہے پارٹ ٹائم پیش کر دے, اسلام پہ بہار آنے لگ جائے گی. آج اسلام کا پودا جو مرجھایا ہوا نا وہ یہ ہے کہ سکلز والوں نے تو ساروں نے لگ کر لیا, وہ تو پارٹ ٹائم بھی جاب ہی کریں گے اپنی اصل جاب کے بعد, کچھ اور مال بن جائے, اور دین کے کام پہ رہ کے وہی بیچارے جو رلتے کھلتے جن کو کوئی نہیں قبول کرتا کہتے ہیں چلو اللہ تو ہمارا ہے نا. تو اللہ تو سب کا ہی الحمدللہ، لیکن اسلام کا مزاج سمجھنے کی ضرورت ہے اس وقت، اور اللہ تعالیٰ ہمیں ایسی اینٹ بنا لے جو کبھی نہ نکلے اور ہمیشہ اس راستے میں لگتے رہے. اور یاد کرو موسیٰ کی وہ بات جس نے اپنی قوم سے کہی تھی، میری قوم کے لوگوں تم مجھے کیوں اذیت دیتے ہو، حالانکہ تم خوب جانتے ہو کہ میں تمہاری طرف اللہ کا بھیجا ہوا رسول ہوں. پھر جب انہوں نے ٹیڑھ اختیار کی تو اللہ نے بھی ان کے دل ٹیڑھے کر دیے. ہائی لائٹ کریں، کروکڈنس اور ٹیڑھ پن کا آغاز انسانوں کی طرف سے ہوتا ہے، پھر اللہ دل ٹیڑھے کرتے ہیں. آج امت کے دل کیوں ٹیڑھے ہوئے ہیں؟ کیونکہ دینداروں کے دل ٹیڑھے ہیں، ایک دوسرے سے نفرتیں، اور اللہ فاسقوں کو ہدایت نہیں دیتا. پہلے موسیٰ کی بات کی جو اولڈیسٹ ریلیجن کو اس وقت پریزنٹ کرتے ہیں، جیوزم. اب حضرت عیسیٰ کی بات جو بگیسٹ ریلیجن آف دس ٹائم یعنی کرسچینٹی کو ریپرزینٹ کرتے ہیں. اور یاد کرو عیسیٰ ابن مریم کی وہ بات جو انہوں نے کہی تھی کہ بنی اسرائیل میں تمہاری طرف اللہ کا بھیجا ہوا رسول ہوں، تصدیق کرنے والا اس تورات کی جو مجھ سے پہلے آئی بھی موجود ہے، اور بشارت دینے والا ہو ایک رسول کی جو میرے بعد آئے گا اور اس کا نام احمد ہوگا. انجیل میں نبی صلی اللہ علیہ وسلم کا نام احمد ہے، وہ شخص جو سب سے زیادہ، دیکھیے کہ محمد جس کی سب سے زیادہ تعریف کی جائے، اور احمد جو سب سے زیادہ تعریفیں کرے، کس کی؟ اللہ کی. ان کے پاس نام تک موجود ہے، پھر کیسے نہ اللہ کے نبی کو پہچانے؟ تعصب کے گلاسز تھے آنکھوں پہ، اس لیے نہ پہچان سکے. ہوا کیا جب وہ آئے تو، مگر جب وہ ان کے پاس کھلی کھلی نشانیاں لے کر آگئے تو انہوں نے کہا یہ تو کھلا جادو ہے، اب بھلا اس شخص سے بڑا ظالم اور کون ہوگا جو اللہ پر جھوٹ باندھے، حالانکہ اسے اسلام یعنی اللہ کے آگے سر اطاعت جھکانے کی دعوت دی جا رہی ہو. ایسے ظالموں کو اللہ ہدایت نہیں کرتا. یہ لوگ اپنے منہ کی پھوکوں سے اللہ کے نور کو بجھانا چاہتے ہیں، اور اللہ کا فیصلہ کہ وہ اپنے نور کو پورا کر کے رہے گا. خواہ کافروں کو یہ کتنا ہی ناگوار گزرے، وہی تو ہے جس نے اپنے رسول کو ہدایت اور دین حق کے ساتھ بھیجا تاکہ اس کو پورے دین پر غالب کر دے، اور خواہ مشرکوں کو یہ بات بڑی ہی ناگوار گزرے. تیسرا مقام ہے ان آیتوں پہ، اس کی بھی انشاءاللہ تفسیر آپ کو بھیجیں گے. کیا آج کے دور میں لوگوں کی کوششیں اسلام کے نور کو بجھانے کی اور قرآن کے نور کو ختم کرنے کی، لیکن منہ کی پھوکوں سے یہ چراغ بجھایا نہ جائے گا. ہم مسلمان اگر اس چراغ کی حفاظت کرنے کے لیے اٹھ جائیں تو یہ چراغ سیکیور ہے. جب ہاتھ میں آپ کے شمع ہے تو آپ اس کے ارد گرد ایک ایسی ڈھال بنا لیں کہ کوئی اس کو بھوک سے بجھائے نہ. ہاں آپ کی بھوک سے یہ بڑی جلدی بجھے گا، اور آج بھی یہی ہے. جتنا نام نہاد مسلمانوں کے نیگیٹو کمنٹس اور جملوں کی وجہ سے اسلام کو نقصان ہوا، اتنا کفر کی بھوکوں سے نہیں ہوا. کل کی پھوک تو چھوٹی تھی، آج کی تو پھوک ہی بہت بڑی ہے. میڈیا ایک پھوک مارتے ہیں اسلام کے خلاف، پوری دنیا میں ہلچل مچ جاتی ہے. تو دعا کیجئے کہ آج اس غلبہ اسلام کے لیے ہم کچھ کر سکیں. آج کے دور میں اس کتاب کے نور کو پھیلانا، اسلام کے نور کو بڑھانا، اور اللہ تعالیٰ میں اس کی توفیق عطا فرمائے. اب آگے آیت بڑی پیاری ہے، ہم سب کو ہماری طبیعت کے اعتبار سے پکارا گیا، کیونکہ انسان کی طبیعت میں مال کی محبت ہے، اور مال بڑھانے کا بڑا خوبصورت طریقہ تجارت ہے. جابز کرنے والوں کے پاس شاید اتنا مال نہ ہو جتنا تجارت اور کاروبار اور بزنس کرنے والوں کے لیے، تو اللہ تعالیٰ باپ کو مجھے ایک بزنس ڈیل سکھاتے ہیں. ہم دیکھتے ہیں ہمارا بھی اس پہ جواب کیا آتا ہے. یا ایھا الذین آمنوا هل ادلکم علی تجارۃ تنجیکم من عذاب الیم. اے لوگو جو ایمان لائے ہو، میں بتاؤں تم کو وہ تجارت جو تمہیں عذاب علیم سے بچا دے. ایمان لو اللہ اور اس کے رسول پر، اور جہاد کرو اللہ کی راہ میں اپنی جانوں، اپنے مالوں سے اور اپنی جانوں سے، یہی تمہارے حق میں بہتر ہے اگر تم جانو. کیا ڈیل آئی ہے، کرنا کیا پڑے گا؟ کیونکہ جب کاروبار ہوتا ہے تو سب سے پہلے کہتے ہیں نا کیپیٹل کیا چاہیے، کیا لگانا پڑے گا مجھے. اللہ تعالیٰ کہتے ہیں جان اور مال. ملے گا کیا اس ڈیل کے بعد، وہ بھی سن لیجئے. پہلی بات کیا تھا، ایمان لا کر اللہ اور رسول پر اللہ کے راستے میں جہاد کرنا پڑے گا، محنت کرنی پڑے گی مال اور جان کے ساتھ. ملے گا کیا، ذالکم خیر لکم ان کنتم تعلمون، یغفر لکم ذنوبکم ویدخلکم جنات تجری من تحتها الانہار. فرمایا یہی تمہارے حق میں بہتر ہے اگر تم جانو. تم نہیں جانتے کہ مال جان لگانا بہتر ہے، لیکن یہ بہتر ہوگا. ہوگا کیا، اللہ تمہارے گناہوں کو معاف کر دے گا، اور تم کو ایسے باغوں میں داخل کرے گا جن کے نیچے نہریں بہتی ہوں گی، اور ابدی قیام کی جنتوں میں بہترین گھر تمہیں عطا فرمائے گا. اور اصل بات ذالک الفوز العظیم، یہ ہے بڑی کامیابی. صرف یہی ملے گا؟ یعنی کیا اللہ کے دین کے کام کرنے سے صرف آخرت ملے گی؟ نہیں، وہ اخرا تو حبونہا، اور ایک دوسری نعمت بھی دے گا جو تم کو بڑی پسند ہے. اور وہ دوسری چیز کیا ہے جس کو تم پسند کرتے ہو؟ نصر من اللہ و فتح قریب، وہ ہے اللہ کی طرف سے نصرت اور قریب ہی میں حاصل ہونے علی فتح. اللہ تعالیٰ نے فتح خیبر کی خوشخبریاں دے دی مسلمانوں کو. وبشر المؤمنین، اور ایمان والوں کو بشارت دے دو. اب اس کے بعد آخری آیتوں کو آپ یہ نہ سوچئے کہ یہ حضرت عیسیٰ اپنے ساتھیوں سے کہہ رہے ہیں، اصل میں تو ایسے ہی ہے. آپ نے حضرت عیسیٰ کی جگہ محمد رسول اللہ صلی اللہ علیہ وسلم کو سوچنا ہے، اور انصار کی جگہ اپنے نام لکھنے ہیں. اللہ کا نبی کھڑا آپ سے کہہ رہا ہے کیا؟ یا ایھا الذین آمنوا کونوا انصار اللہ، اے لوگو جو ایمان لائے ہو اللہ کے مددگار بنو. جواب لکھیں اپنے پاس، میں کیسے بنوں انصار اللہ؟ میں اللہ کی مدد کیسے کروں؟ اس کو تو ضرورت نہیں. تو انصار اللہ بننے کے لیے انصار دین اللہ بننا پڑے گا. اللہ کے راستے میں میرے مددگار بنو. عیسیٰ بن مریم نے حواریوں سے کہا، کون ہے جو اللہ کی طرف بلانے میں میرا مددگار ہے؟ کیا پتہ چلا کہ نبی کو بھی ریسورسز کی ضرورت ہوتی ہے. اللہ کا دین ایک شخص سے نہیں پھیلتا جب تک اس کے ساتھ ایک بڑی ٹیم نہ ہو. جواب سن لیجئے، اور حواریوں نے کہا، ہم ہیں اللہ کے مددگار. اس وقت بنی اسرائیل کا ایک گروہ ایمان لایا اور دوسرے گروہ نے انکار کر دیا. پھر ہم نے ایمان لانے والوں کی ان کے دشمنوں کے مقابلے میں تائید کی. فاصبحوا ظاہرین، اور وہی غالب ہو کر رہے. کتنے لوگ تھے جنہوں نے حضرت عیسیٰ کی زندگی میں لبیک کہا تھا اس پکار پہ؟ 12. 12 انصاری تھے صرف، جو اس دور کے کرسچینز جو آپ بنے خود کو کہتے ہیں، یعنی حضرت عیسیٰ پر ایمان لانے والے صرف 12 لوگ تھے جنہوں نے کہا حضرت عیسیٰ ہم آپ کے مددگار ہیں. آج دنیا میں کرسچینز کتنے؟ اللہ اکبر، دنیا کا سب سے بڑا ریلیجن. اور آج ان کے دین کو پھیلانے کے طور طریقے، ذرا آپ اس کو بھی تو سامنے رکھیں. مشنری زیل کہاوت بن گیا کہ ڈو دا ورک ود مشنری زیل. راتوں کو جاگتے، دنوں کو جاگتے. آپ دیکھیں جن کے پاس حق نہیں ہے، باطل ہے، صرف ایک مت ہے نا ٹرینیٹی کے نام کی، وہ یہ کام کر رہے ہیں. ہم اس سچے دین کو پھیلانے میں کیا کر رہے ہیں؟ خود سے پوچھئے، اگر آج اللہ کے نبی صلی اللہ علیہ وسلم دنیا میں آ جائے، کیا وہ حضرت عیسیٰ کی طرح یہ پکار نہیں لگائیں گے، من انصاری اللہ؟ مکہ سے مدینہ آئے تو اللہ کے نبی نے کیا کہا؟ کون ہے جو مددگار ہے؟ کیوں انصار مدینہ کی اتنی شان ہے؟ آج تو تاریخ نے وہ ایسے کردار ہی نہیں دیکھے اس کے بعد کہ جنہوں نے اپنے گھر میں دوسروں کو شامل کر لیا. انصار نے مہاجرین کو پناہ دی، آفرز دے دیں کہ میری ایک بیوی کو میں طلاق دیتا ہوں، تم شادی کر لو. کیوں؟ کیونکہ اتنی کم عورتیں تھیں اس وقت مسلمانوں کی. اتنا بھی کوئی جذبات کو سمجھتا ہے؟ ایموشنلی سیکریفائز کیا کہ میری دو ہیں اور میرے مسلمان بھائی کے پاس ایک بھی بیوی نہیں. ہو سکتا اس کو اس کی حاجت ہو، چلو میں چھوڑتا ہوں تم لے لو. اور یہ وہ بیویاں نہیں تھیں کوئی جن سے جھگڑے چل رہے تھے اور ڈیوورس فائل ہوئی ہوئی تھی، وہ من چاہتی بیویاں. تو یہ بھی نہیں کہا کہ جو مجھے نہیں پسند وہ دے دیتا ہوں، کہا تمہیں جو پسند ہے میں اس کو چھوڑتا ہوں. یہ جذبے کہاں سے آتے ہیں؟ یہ جذبے تب آتے ہیں جب دین کی روح اندر جاتی ہے. ہم ٹھنڈے، ہم سن، ہم کہتے ہیں چھوڑو دو نفل اور نہ پڑھ لیں. درس کی محفل میں میں نے دیکھا عورتیں قرآن پڑھ رہی ہوتی ہیں، کیوں بھی سپارہ پورا کر لیں جلدی سے. درس کی محفل چھوڑ کے لوگ نمازیں پڑھنے چلے جاتے ہیں کہ ہم نفل پڑھیں ذرا دو چار. اتنا ٹھنڈا دین، ایسے مسلمان دنیا میں کوئی تبدیلی نہیں لا سکتے. دعا کیجئے کہ اللہ تعالیٰ ہمارے لیے کوئی حجت نہ بنا دے ایسی جو کل قیامت کے دن ہمیں نبی صلی اللہ علیہ وسلم کے سامنے شرمسار کر دے. آج بھی یہی حالات ہے امت مسلمہ کے، بیٹھے ہوئے بیٹھے ہوئے قائدون، حالانکہ اللہ کی مدد قائدون کے ساتھ نہیں آتی، سابقون کے ساتھ آتی ہے. آج بھی وہ کفر کو پھیلانے میں دیکھیے کتنے آرگنائزڈ ہیں، ہم اسلام کو پھیلانے میں آرگنائز نہیں ہیں. آج ان کی مذہب کی تعلیم لازم ہے کچھ جگہوں پہ جہاں وہ اپنے دین کو پھیلاتے ہیں، اور آج ہم مسلمان کیا کر رہے ہیں؟ ہم اپنے آپ کو بنا رہے ہیں. مجھے تو ایسے لگتا ہے کہ صحابہ میں اور ہم میں یہی فرق ہے. ہم خود ساز ہیں، خود کو بنا رہے ہیں، وہ تاریخ ساز تھے، صحابہ نے تاریخ بنائی کہ تاریخ کا حصہ ہی بن گئے. آج ہم اپنی ذات سے ہی اوپر نہیں جاتے، اس لیے ہمیں اس آنر کی بھی کوئی پرواہ نہیں جو ہمیں ملی ہوئی ہے. ذرا دین کی طرف آئیں تو صحیح گھروں میں آوازیں شروع ہو جاتی ہیں، نگلیکٹ ہو رہا ہے، گھر نگلیکٹ ہو رہا ہے، بچے، شوہر، سارے ہم سے حق لینے آ جاتے ہیں. آج مر جائیں گے ہم تو بھی تو یہ نگلیکٹ ہوں گے. آج آپ دیکھیں کہ سب کو یہ تو دکھتا ہے کہ دنیا کی تعلیم کے لیے کتنی ایفرٹس کی ضرورت ہے. گھروں کے نقشے تو دیکھیے، جس وقت ہم اپنے بچوں کو جاتے ہیں اسکولوں میں چھوڑ لیں، لیکن دین کے لیے ہماری نظر کدھر ہے؟ آج ہدایت کا نور پانے کی تڑپ ہی نہیں ہمارے دلوں میں. دلوں میں بس یہ قرآن پڑھ لے، حفظ کر لے، پڑھ لے، یہ کر لے، وہ کر لے، تو حافظوں والی امت دشمنوں کی چالوں سے نہیں بچتی. کبھی شیطان نہیں برا کہے گا آپ کو حافظ بنانے پہ، بننے پہ. اس کو پتا ہے پڑھنے تو لفظوں کا ہی حافظ ہے نا، یہ کون سا کردار کا بن جائے گا، الا ماشاء اللہ. لیکن جب آپ قرآن کو سمجھتے ہیں، قرآن کی رسی سے جڑتے ہیں، پھر پتہ لگ جاتا ہے اللہ اکبر یہ کیا ہونے لگ گیا، اور کدھر کدھر کیا کریں گے. تو ضرورت ہے اس بات کی کہ آج ہم اپنے آپ کو بکر میں رکھیں. ہماری زندگی چند دن کی رہ گئی ہے، آج ہیں کل نہیں رہیں گے. یہ ڈگریاں نہ قبر میں کام آئیں گی، نہ قیامت کے دن کام آئیں گی. ہم سب کو ایک ایسی ڈگری کی ضرورت ہے کہ جو قبر میں ہمارے ساتھ رکھی جائے گی، تو کم از کم شہادت کی موت تو بن جائے گی. کیونکہ حدیث میں آتا ہے کہ جو علم کے راستے میں مر گیا وہ شہید ہے. اسی سوچ کے ساتھ تلاوت سنتے ہیں آیت 10 سے 14 تک، اور خود سے اللہ سے نیت کریں، خود سے کہیے یہ سورت صف مجھ سے کیا تقاضے کرتی ہے، مجھے اپنے آپ سے کچھ کمٹمنٹس لینی ہے. انشاءاللہ اللہ پوری بھی کروا دے گا. تلاوت سنتے وقت کدھر نظر گئی آپ کی؟ میں آپ کو اپنا بتاؤں، آخری لفظ پہ فس بہو ظاہرین، اور وہ غالب آ گئے. کیسے غالب آئے؟ جب انہوں نے نبی کی پکار پہ لبیک کہا.